यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अन्तर्राष्ट्रिय भन्सा दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै आन्तरिक उत्पादनलाई वृद्धि गरेर अर्थतन्त्र सुधार गर्नुपर्ने अर्थमन्त्री रामेश्वर खनालको भनाई। निर्वाचनका बेला आउन सक्ने भ्रामक समाचार रोक्न सबै संचार माध्यमले तथ्यपरक जानकारीलाई प्राथमिकतामा राख्नुपर्नेमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भनाई। र भारतमा आज आफ्नो 77 गणतन्त्र दिवस मनाउँदै अब समाचार विस्तारमा। 74 अन्तर्राष्ट्रिय भन्सार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। यसै अवसरमा भन्सार विभागले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। अर्थतन्त्रलाई टेवा पुग्ने गरी आन्तरिक उत्पादन प्रवर्धन गर्ने स्पष्ट नीति निर्माण आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले भन्सार ऐनको प्रभावकारी कार्यान्वयन र भन्सार नियमावली छिट्टै ल्याउने विषयलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 सम्बन्धी आचार संहिता र निर्वाचन कभरेजबारे अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सिंहदरबार स्थित सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनमा आयोजना गरिएको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका समयमा आउन सक्ने भ्रामक र नकारात्मक सूचना रोक्न सबै संचार माध्यमले तथ्यपरक जानकारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आचार संहिता पालना र मतदाताको अधिकार सम्बन्धी सचेतना बढ़ाउन संचारकर्मीहरूलाई आग्रह गर्दै आधिकारिक स्रोतलाई मात्र विश्वास गर्न आग्रह गर्नुभयो।
सूचना प्रविधिको क्षेत्रमा विकास भएका डिजिटल माध्यमहरूले सूचना सम्प्रेषणका क्षेत्रमा अवसरको साथसाथै चुनौती पनि बढाएका छन्। मूलत गलत जानकारी मिस इन्फर्मेसन, घृणास्पद अभिव्यक्ति र दुष्प्रचार हेट स्पिच एन्ड डिसइन्फर्मेसन, भ्रामक र मिथ्या सूचना तथा समाचार जनकान, फेक न्युज, कृत्रिम बौद्धिकता, आर्टिफिसियल इन्टेलिजेन्सीको प्रयोगसँगै बढेको गहिरो भ्रम सृजना गर्ने विषयवस्तु, डिप फेक, सनसनीपूर्ण शीर्षक र तस्विरको प्रयोगबाट सस्तो प्रचारका लागि प्रविधिको दुरूपयोग गरी कसैको छवि धमिल्याउन र नकारात्मक प्रभाव निर्माणका लागि प्रयोग हुने बोट्स लगायतले बढाएको चुनौती निर्वाचनको समयमा ज्यादै संवेदनशील बन्ने गरेका छन्। पत्रकारिताको मूल्य, मान्यता, धर्म, सिद्धान्त तथा व्यावसायिक नैतिकता र आचार संहिताको पूर्ण पालना गरिएन भने मिथ्या सूचना र दुष्प्रचारको जोखिम अझ बढी हुन्छ। त्यसैले निर्वाचन आयोगले एउटा वाक्यलाई जोड दिएको छ, त्यो हो आधिकारिक स्रोतलाई मात्र विश्वास गरौं।
निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतले संचार माध्यमले निर्वाचनबारे नकारात्मक सन्देश दिने खालका सामग्री उत्पादन र प्रसारण गर्न नहुने भन्दै प्रेस काउन्सिल, विज्ञापन बोर्ड र साइबर ब्यूरो मार्फत भ्रामक सूचना रोकथामका लागि कड़ा निगरानी गरिएको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले भयमुक्त चुनावको वातावरण निर्माण, आचार संहिता पालना सम्बन्धी सचेतना र विश्वसनीय सूचना सम्प्रेषणमा संचारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै सार्वजनिक सेवा प्रसारणले त्यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणले आफ्नो तटस्थता कायम राख्दै नागरिकका सरोकारका विषयलाई बढ़ीभन्दा बढ़ी प्राथमिकता दिएर अघि बढ़ने बताउनुभयो। उहाँले फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धी तथ्यपूर्ण विषयवस्तु प्रसारण मार्फत लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गर्ने गरी विषयवस्तु उत्पादन तथा प्रसारण गर्नुपर्नेमा जोड़ दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले स्वच्छ र निष्पक्ष निर्वाचनमा विज्ञहरूको मार्गदर्शन उपयोगी हुने तथा अभिमुखीकरण कार्यक्रमले प्रसारणलाई प्रभावकारी बनाउने हुँदा राष्ट्रिय हितका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। रेडियो नेपाल समाचार महाशाखाका प्रमुख पवन प्याकुरेलले रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रविधिको प्रयोग गरी बढ़ीभन्दा बढ़ी निष्पक्ष र त्रुटिरहित ढंगले समाचार र कार्यक्रम प्रसारण गर्ने बताउनुभयो। अभिमुखी कार्यक्रममा निर्वाचन आयोगका सहप्रवक्ता कुल बहादुर जीसीले निर्वाचन आचार संहिता र सार्वजनिक सेवा प्रसारण नेपालका संचालक समितिका सदस्य द्वे डाक्टर भूमि चापागाई र अनिता गुरूङले निर्वाचन कभरेजका बारेमा प्रशिक्षण दिनुभएको छ। सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन आचार संहिता र निर्वाचन कभरेजबारे अभिमुखीकरण कार्यक्रममा रेडियो नेपाल र नेपाल टेलिभिजनका समाचार र कार्यक्रममा कार्यरत सम्पादक, संवाददाता, कार्यक्रम उत्पादक र प्रदेश र जिल्ला संवाददाताहरूको सहभागिता रहेको छ। अभिमुखीकरण कार्यक्रम पर्सीसम्म सञ्चालन हुनेछ। आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ। आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ। आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र हिजो नै स्थापना गरेको हो। आयोग परिसरमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गर्नुभएको हो। उहाँले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आएमा तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिनुभयो। मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभयो। सुदूरपश्चिम प्रदेशको दक्षिण पश्चिममा रहेको कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर एकमा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहौल तातेको छ। कञ्चनपुरका तीन क्षेत्र मध्ये कम विकसित मानिने क्षेत्र नम्बर एकमा विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारहरू मतदाता समक्ष आआफ्ना एजेण्डा लिएर मैदानमा उत्रिनु भएको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको यो रिपोर्ट।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 नजिकै जाँदा यहाँ चुनावी सरगर्मी तीव्र बनेको छ। निर्वाचन आयोगका अनुसार कञ्चनपुर क्षेत्र नम्बर एकमा प्रतिनिधि सभा सदस्यका लागि 19 जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ, जसमा विभिन्न राजनीतिक दलका 15 जना तथा स्वतन्त्र 4 जना उम्मेद्वार रहनु भएको छ। पूर्व खानेपानी मन्त्री समेत रहनु भएकी बिना मगर नेपाली कम्युनिष्ट पार्टीबाट यस क्षेत्रमा चौथो पटक चुनावी मैदानमा हुनुहुन्छ। 2074 सालमा निर्वाचित भई मन्त्री बन्नु मगर संसदीय निर्वाचनमा 2070 र 2079 पराजित हुनु भएको थियो।
मैले मेरो क्षमताले भ्याएसम्म यो गाउँ यो ठाउँको समग्र समाज परिवर्तनको विकास हुँदै राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वाधीनताका सवालमा लड्ने सन्दर्भमा म प्रतिबद्ध छु।
जेन्जी पुस्ताको प्रदर्शनपछि विगतै प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ पुनः एमालेको तर्फबाट उम्मेद्वार बन्नु भएको छ। प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री समेत रहिसक्नु भएका तामाङ 2079 भारी मतान्तरले तत्कालीन गठबन्धनलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको थियो।
म त्यो पनि स्वीकार धेरै गर्न सकिया छैन, तर जनताको शिर झुकिने कुनै पनि काम गरेको छैन। हामी त यहाँको प्रतिनिधि हो नि त, आफू भएको बेला यो ठाउँको लागि केही गर्न सक्यो, नीति निर्माणमा केही आवाज उठाउन सक्यो, केही बदलाव लिन सक्यो भने म त्यो काममा मात्रै ध्यानमा छु।
नेपाली कंग्रेसले यस पटक युवा पुस्ताको प्रतिनिधित्व गर्ने गरी गोपी प्रसाद उपाध्यायलाई उम्मेद्वार बनाएको छ। विद्यार्थी राजनीतिबाट भएका उपाध्याय सामाजिक सेवा मार्फत परिचित हुनुहुन्छ। यो गाउँको दलित, यो गाउँको जनजाति, यो गाउँको थारू, यो गाउँको सुकुम्बासी, यो गाउँको आरक्षी पीडित भूमिहीनलाई राज्यसँग जोड्नका लागि यो ठाउँबाट मैले जनताको सेवाका रूपमा जनताका बीचमा मेरो पार्टीले मलाई प्रतिनिधिका रूपमा पठाएको छ। नयाँ शक्तिका रूपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी उम्मेद्वार हुनुहुन्छ। सुशासन, पारदर्शिता र उत्तरदायी नेतृत्व उहाँको मुख्य मुद्दा हो।
मेरो उम्मेदवारी भ्रष्टाचारका विरुद्ध र सुशासनका लागि पनि हो र जेएनजी आन्दोलनको मर्म र भावना सम्बोधन गर्दै धेरै नीति र नियमहरू संसदमा पनि हामीले बनाउनु पर्ने छन्।
यस क्षेत्रमा सीमा अतिक्रमण, भूमिहीन र सुकुम्बासी समस्या, आरक्ष पीडित, भाडी तथा डुबान जस्ता समस्या प्रमुख रूपमा देखिएका छन्। सड़क सञ्जाल, शिक्षा, स्वास्थ्य, खानेपानी, भन्सार नाकाको स्तरोन्नति तथा भौतिक पूर्वाधार विकास नै मतदाता बीच मुख्य बहसका विषय बनेका छन्। सबै उम्मेद्वार विकास र समृद्धिको नारा लिएर मैदानमा हुनुहुन्छ। उम्मेद्वारको पृष्ठभूमि, प्रतिबद्धता र घोषणा पत्रको मूल्याङ्कन गर्दै सही प्रतिनिधि छनौट गर्ने जिम्मेवारी अब मतदाताकै हातमा छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि।
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। लमजुङ तनहुँ जोड्ने मुख्य सड़क डुम्रे बेसीसर सड़क आजदेखि 3 दिनसम्मका लागि बन्द गरिएको छ। यस सड़क खण्ड अन्तर्गत लमजुङ बेसीसर नगरपालिका एक उदीपुर पैरो निर सड़क खण्ड कालो पत्र गर्नको लागि आज बिहान 11 बजेदेखि 14 गते बेलुका 6 बजेसम्म सड़क बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ। चिसो मौसम छल्न बेसी झरेका बाजुराका जनजाति समुदायलाई आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न समस्या पर्ने भएको छ। आगामी चैत महिनामा मात्र उनीहरू गाउँ फर्किने हुँदा उनीहरूलाई मतदान गर्न समस्या पर्ने जनजाति महासंघ बाजुराका पूर्व अध्यक्ष नृप बहादुर थापा भोटेले बताउनुभयो। मंगिरबाट नै चिसो छल्न भेडा बाख्रा सहित बेसीमा झरेका हुँदा उनीहरूलाई मतदानमा सहभागी हुन समस्या पर्ने उहाँले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी डोलेन्द्र प्रसाद निरौलाले ती मतदातालाई मतदान गर्न गाउँ फर्कन प्रेरित गरिने बताउनुभयो। बाँकेमा अझै पनि कुष्ठरोगको प्रभाव दर उच्च रहेको छ। जिल्लाको नरेनापुर गाउँपालिकामा कुष्ठरोगी सबैभन्दा बढ़ी भेटिएका छन् भने यसबाट मधेसी समुदाय अझ बढ़ी प्रभावित भएको देखिन्छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
बाँकेमा चालू आर्थिक वर्षको छ महिनामै 86 जना नयाँ कुष्ठरोगी पहिचान भएका छन्। साउनदेखि पुष महिनासम्म 57 जना पुरूष र 29 जना महिला गरी 86 जना कुष्ठरोगी पहिचान भएका हुन्। जानकी गाउँपालिका तेनीस्थित छाला डेडिकेटेड साइनिङ अस्पताल बाँकेले विश्व कुष्ठरोग दिवसको अवसरमा कुष्ठरोगको पछिल्लो अवस्थाबारे जानकारी दिएको छ। अस्पताल प्रमुख मंगल बहादुर थारू:
यो अस्पतालमा हरेक वर्ष बिरामीहरू निकै उच्च संख्यामा पत्ता लाग्ने गर्छन्। गत वर्ष 74 जना नयाँ कुष्ठरोगी फेला परेका थिए विभिन्न जिल्लाको भने 2082-83 यो छ महिनामा 86 जना नयाँ कुष्ठरोगी बिरामीहरू पत्ता लाग्नु भएको छ।
86 जना नयाँ कुष्ठरोगी मध्ये बाँकेका 36, बर्दियाका 12, जाजरकोट, रुकुम र कैलालीका 5-5, अछामका 3, दैलेखका 2, दाङ, प्युठान, रोल्पा र सल्यानका 1-1 जना र भारतीय 14 जना छन्। जिल्लामा कुष्ठरोगको सबैभन्दा बढ़ी प्रभाव नरेनापुरमा छ। मधेसी समुदाय धेरै प्रभावित छ। अस्पतालमा बाँके, बर्दियासँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गर्दछन्। साइनिङ अस्पतालमा 6 महिनादेखि उपचार गराइरहनु भएका रोल्पाका एकजना कुष्ठरोग प्रभावित बिरामी:
यताका हाटकोटा भए सुन्य र फुटनेस आएर 6 महिनासम्म बसेर उपचार भएर फेरि मेरो पुरा रेक्सन आउँछ। समय समयमा यिनी पुरा तिर्खा तिर्खा आउने मुखभरि काम गर्न सक्दैन।
नेपालमा सन् 2010 नै राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भइसकेको छ, तर बाँकेमा भने कुष्ठरोगको प्रभाव दर उच्च देखिएका कारण अझै चुनौती देखिन्छ। पुनः एकपटक कुष्ठरोगको निदान र उपचारमा क्रियाशील साइनिङ अस्पतालका प्रमुख थारू:
बाँकी जिल्ला सधैँ नै प्रति 10,000 जनसंख्यामा एक भन्दा बढी प्रभाव दर रहेको, प्रिभिलेन्स रेट रहेको जिल्ला हो। हरेक वर्ष यो जिल्ला अहिलेसम्म निवारणको स्थिति त्यो भनेको प्रति 10,000 जनसंख्यामा एक भन्दा कममा कुष्ठरोगीको संख्या ल्याउन सकेको छैन।
कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो। यो रोगको उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यत श्वास प्रश्वासको माध्यमबाट सर्ने गर्दछ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
कुष्ठरोगको प्रभाव दर उच्च सम्बन्धी नवीन गिरीको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। भारतले आज आफ्नो 77 गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ। गणतन्त्र दिवसको उपलक्ष्यमा भारतले आफ्नो विकास यात्राका साथै सांस्कृतिक विविधता तथा विशेष सैन्य परेड प्रदर्शन गरेको छ। दिवसका अवसरमा दिल्लीको सड़कमा हरेक वर्ष जस्तै यसपालि पनि सैन्य ट्याङ्कहरू गुड़ेका थिए भने लड़ाकू विमानहरू पनि आकाशमा देखिएका भारतीय संचार माध्यमले जनाएका छन्। गणतन्त्र दिवसको परेड समारोहमा विशिष्ट अतिथिहरूको रूपमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लायन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो लुइस सान्तोस डी कोस्टा रहनुभएको भारतीय अधिकारीहरूले बताएका छन्। उपनिवेश तोडेर आफ्नै संविधान लागू गरेको र औपचारिक रूपमा गणतन्त्र बनेको 26 जनवरीका दिन हरेक वर्ष भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ। फिलिपिन्सको दक्षिणी क्षेत्रमा आज यात्रुवाहक डुंगा डुब्दा कम्तीमा 15 जनाको मृत्यु भएको छ। बासिलान प्रान्तमा डुंगा डुब्दा अन्य 28 जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्। फिलिपिन्स कोस्ट गार्डका कमाण्डर रोमेल दुआले डुंगामा सवार कम्तीमा 316 जनालाई उद्धार गरिएको जानकारी दिनुभएको छ। एमरी त्रिसा केस्ट्री 3 जाम्बोगा सरबाट सुलु प्रान्तको जोलो टापुतर्फ जाँदै गरेको डुंगा डुबेको पुष्टि भएको दुआले बताउनुभयो। 350 यात्रु क्षमता भएको डुंगामा 332 जना यात्रुहरू सवार रहेको अधिकारीहरूले बताएका छन्। र अमेरिकामा आएको विनाशकारी हिउँ आँधीमा परि कम्तीमा 7 जनाको मृत्यु भएको छ। आँधीका कारण विद्यालय, सड़कहरू र विद्युत आपूर्ति बन्द भएका छन् भने उडानहरू पनि रद्द गरिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सास, न्यू इंग्ल्याण्ड लगायत 12 राज्यमा आपतकाल घोषणा गर्नुभएको छ। संघीय आपतकालीन व्यवस्थापन एजेन्सीले प्रभावित क्षेत्रमा आपतकालीन सामग्री, कर्मचारी र खोज तथा उद्धार टोली तयारी अवस्थामा राखेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बरफ र भारी हिउँले प्रभावित क्षेत्रहरूमा 1,40,000 भन्दा बढ़ी घर, बिजुली आपूर्ति बन्द गरिएको छ। यसै गरी मिड वेस्टमा तापक्रम -40 डिग्री सेल्सियससम्म पुगेको छ। अब मौसम। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाली भूभागका केही स्थानमा आंशिक बादल लाग्नेछ भने अन्य भागमा मौसम सफा रहनेछ। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। अन्तर्राष्ट्रिय भन्सार दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै आन्तरिक उत्पादनलाई वृद्धि गरेर अर्थतन्त्र सुधार गर्नुपर्ने अर्थमन्त्री रामेश्वर खनालको भनाई। निर्वाचनका बेला आउन सक्ने भ्रामक समाचार रोक्न सबै संचार माध्यमहरूले तथ्यपरक जानकारीलाई प्राथमिकतामा राख्नुपर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भनाई र भारत आज आफ्नो 77 औं गणतन्त्र दिवस मनाउँदै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।